नमस्कार, म आदित्य दहाल। फ्रीडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। आजको अंकमा हामी बहस गर्दैछौ सूचनाको हक र कानूनी शासन विषयमा। आजको बहस 48 श्रृंखलाको दोस्रो भाग हो। लोकतन्त्रको मुख्य लक्ष्य नै कानूनको शासन सुनिश्चित गर्नु हो। सबै मानिस कानूनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानून अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानूनको शासन हुनु हो। सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ। सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन्। त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ। यी दुई पक्षबीच अत्यन्त अन्तर सम्बन्ध छ। हामीले पडकास्टको 48 भागमा यसबारे बहस गरेका थियौं। सो बहसमा हुनुहुन्थ्यो अधिवक्ता विष्णु लुइटेल, कानूनविद डाक्टर नारायण घिमिरे, संविधान र सूचनाको हकको विशेषज्ञ डाक्टर रामकृष्ण तिमल सिन्हा र सूचनाको हकका विज्ञ एवं मुख्य अभियन्ता तारानाथ दाहाल। आजको पडकास्ट सोही बहस श्रृंखलाको दोस्रो भाग हो। यस बहसमा हुनुहुन्छ वरिष्ठ पत्रकार हरिविनोद अधिकारी, वरिष्ठ इन्जिनियर एवं विकासविद नरेश कोइराला, सूचना अधिकारी समाजका अध्यक्ष शेरबहादुर ढुङ्गाना, सूचनाको हकको जानकार राममाया लामिछाने, प्राध्यापक ऋषिराज पाण्डे, सुधांशु दाहाल, अधिवक्ता विद्याकान्त अधिकारी तथा कमल बहादुर खत्री, पूर्व प्रशासक एवं सचिव देवेन्द्र सिटौला। उहाँहरूको जिज्ञासा र विचारको साथमा पुनः जोडिनु भएको छ डाक्टर घिमिरे, डाक्टर तिमल सिन्हा र दाहाल। सुनौ आज सूचनाको हक र कानूनी शासनको दोस्रो भाग।
हरिविनोद अधिकारी, म फ्रिडम पर। कानुनको व्याख्या भइरहेको चिजबाट गर्ने कि अभ्यासको आधारमा गर्ने भन्ने कुरो छ। जुन कुरा सूचनाको हकले चाहिँ अभ्यासको आधारमा बढीभन्दा बढी कानुनलाई व्यावहारिक बनाएर र जनताको हितमा, डाक्टरले औषधि लेख्नुहुन्छ, त्यो औषधि बुझ्दैन, डाक्टरलाई सोध्नुभयो भने रिसाउनुहुन्छ, तपाईँलाई के मतलब मैले जे लेखेको छु त्यही लेख्नुहोस् न, औषधि पसले कहाँ गयो, उसले भन्छ खोइ के हो, पी हो कि एफ आई हो कि के हो, त औषधिको मात्रा पनि फरक छ, 1.5 हो कि 1 हो, यस्ता कुरा सोध्यो भने हामीले गाली खान्छौँ। अनि जान्छौँ कहाँ भने जब लडाइँ सुरु हुन्छ, जब मान्छे मर्छ, मरिसकेपछिको कुरा आउँछ, त्यहाँ मरेपछि बल्ल औषधि गलत लेख्यो भनेर हामी सुरु गर्छौँ। अनि चाहिँ हामी कहाँ जान्छौँ फेरि सूचनामै जान्छौँ, कुन दिन गएको थियो, के लेख्या थियो, के गरेका थियो भनेपछि। यस्तो अवस्थामा शेरबहादुरको चाहिँ मैले के भने सानो उदाहरण, हाम्रो शिक्षकहरूलाई के भन्थ्यो भने, म त मास्टर पनि भएर आइसकेको, शिक्षकहरूको भनाइ के थियो भने परिचय पत्र पाइँदैन, सिंहदरबार जान उसले पाउँदै पाउँदैन, उसको विद्यार्थी मन्त्री छ तर उसले त मन्त्रीलाई भेट्न जान पाउँदैन, त्यस्तो थियो। उहाँले के गरिदिनु भयो भने सामान्य कहीँ कानुनमा नभएको कुरो, उहाँले शिक्षकहरूको पेन्सन लिन आउँदा तपाईँलाई परिचय पत्र बनाउँछ, एउटा फोटो चाहिँ लिएर आइदिनुहोस् है। उहाँले परिचय पत्र दिनुभयो सिंहदरबार जान मान्छेहरूलाई छोड, ताराजीहरू सिंहदरबार खुला गर्नुपर्छ भनेर आन्दोलन गरिरहनु भएको छ, उहाँले सजिलोसँग खुला गरिदिनु भयो, मेरो विद्यालय किताबखानाको छाप छ तपाईँलाई भित्र पढ। हामी यहाँ धेरैजसो अधिवक्ता साथीहरू र सूचनाका हकको अभियन्तालाई मेरो चाहिँ अनुरोध थियो भने भारतमा भनाइ रहेछ, अघि अम्बेदकरको कुरा आएको थियो, भारतमा भनाइ के रहेछ भने महात्मा गान्धीले स्वराज दिनुभयो, अब साँच्चै नै स्वराज चाहिँ सूचनाको हकले मात्र हामीले प्राप्त गर्छौँ भनेका छन्। हुन त सबभन्दा बढी सूचनाको हक अभियन्ताहरू मारिने देश पनि भारतै भइसकेको छ, र पनि हामीले सत्यको खोजी गरौँ, सत्यको खोजीको लागि चाहिँ कानुन कहिलेकाहीँ बाबा, कहिलेकाहीँ त्यही कानुनमा टेकेर त्यसबाट जाने, त्यस कारणले सूचनाको हकले त्यो कानुनलाई बाधाबाट हटाउने काम भन्दाखेरि, यहाँ सबैजना हामी जो जो छौँ कहीँ न कहीँ कुनै न कुनै प्रक्रियाले सूचनाको हकबाट प्रताडियो। अब सोमलाल सुवेदीजी नै मलाई के भनेर पठाएको थियो मलाई पनि थाहा छैन भन्नु थाल्नु भएको छ एडिबीमा। मलाई लाग्छ सूचनाको हकले कानुनलाई पनि करेक्सन गर्ने रहेछ, तर कानुन चाहिँ ठिक छ कि छैन भन्ने म अधिवक्ता साथीहरू उहाँले कानुनका बारेमा पहिले तपाईँहरू यो विधेयक बनाउने बेलामा तपाईँहरू कम बोल्नुहुन्छ, हामी बोल्छौँ, जो कानुनका विद्यार्थी हुन्छ, ताराजी कानुनको विद्यार्थी भए पनि उहाँ बढी विधेयकका बारेमा, सूचनाको हकको बारेमा होस् कि जुनसुकै विधेयकका बारेमा बोल्नुहुन्छ, तर तपाईँहरूले पनि त्यो कच्चा विधेयक, त्यो कच्चा कानुनलाई तपाईँहरूले सुरुमै भन्नुहोस् यसले यो अवरोध हुन्छ भनेर भनिदिनु भयो भने सूचना त्यो पनि हुन्छ है।
मेरो नाम नरेश कोइराला। दुईवटा तिनवटा कुरा उठे मैले बुझे अनुसार नै मलाई जिज्ञासा भइरहेछ। एउटा डाक्टर तिम सिन्हाजीले उदार डेभलपिङ डेमोक्रेटिक कल्चर, वी क्यानट एडभान्स डेमोक्रेसी भन्नुभएको जस्तो लाग्यो। अब प्रश्न के त के उठ्छ भनेदेखि, अब त्यो डेमोक्रेटिक कल्चर कसरी इस्टाब्लिस गर्ने त, अब अघि प्र्याक्टिसको कुरा भयो, यो बौद्धिक समाज अलिकति एक्टिभ हुनुपर्छ भन्ने कुरा भयो, त्यसको लागि प्र्याक्टिस भनेको त्यही होला। तर अब मैले विभिन्न मुलुकमा काम गर्दाखेरि का मेरो अब्जर्भेसन चाहिँ के हो भनेदेखि, हाम्रो नेपालमा नै पनि 1960s पोलिटिक्स भनेको पोलिटिक्स गर्ने कृष्णप्रसाद भट्टराई, बिपी कोइराला, मनमोहनजी जस्ता मान्छेहरू सबैजना उनीहरूले पोलिटिक्सलाई पब्लिक सर्भिसको रूपमा लिन्थे। अब पोलिटिक्स पैसा कमाउने करियर भएको छ, यहाँ मात्रै होइन धेरै ठाउँमा त्यस्तो भएको छ, संसारभरि त्यस्तै भएको छ। र डेमोक्रेसी मैले हेर्दाखेरिमा के देख्छु भनेदेखि, फन्डामेन्टल लेभलमा जबसम्म लिडरसिप चाहिने मोरल र एथिकल अन्डरपिनिङबाट गाइडेड हुँदैन, तबसम्म डेमोक्रेसी जस्तो सुकै नियम कानुन जस्तो सुकै संविधान भयो भनेदेखि पनि डेमोक्रेसी एडभान्स हुनलाई धेरै गाह्रो हुँदो रहेछ र धेरै समय लाग्छ। अमेरिकाको डोनाल्ड ट्रम्पदेखि लिएर अरू मुलुकको हेर्दाखेरिमा आजको सबभन्दा ठुलो च्यालेन्ज के हो भनेदेखि, डेमोक्रेसीलाई र ती डेमोक्रेटिक एस्पिरेटका नेताहरूलाई कसरी मोरल एथिकल बनाउने, हाम्रो के टुल्सहरू एभाइलेबल छ भन्ने सबभन्दा ठुलो च्यालेन्ज देख्छु। यहाँ एसियन भ्याल्यूको कुरा उठ्यो त्यो भन्दाखेरिमा, अनि मलाई चाहिँ त्यो रमाइलो लाग्यो, किनभनेदेखि मैले त्यो कुरा सुनिन्छ यसका सबभन्दा पहिलो इन्टरनेसनल प्रपोनेन्ट त लिङ्कोङी सिङ्गापुरका उनी एसियन भ्याल्यूको कुरा गर्थे, एसियन भ्याल्यू नै भनेर उनले चाहिने सुडो डेमोक्रेटिक सिस्टम आफ्नो प्रलङ गरे धेरै वर्षसम्म। चिनियाहरूले हामीहरू डिफ्रेन्ट छौँ हामीले यसै गरी गर्नुपर्छ भनेर हङकङको जस्तो ठाउँ, सिङ्गापुरको जस्तो ठाउँ जहाँ कि एजुकेसन 95-98% छ, जहाँ कि सोसाइटी मान्छेहरू हाइली सोफिस्टिकेटेड छन्, एजुकेटेड छन्, स्किल्ड छन्, त्यहाँ तपाईँहरूलाई थाहा होला हङकङमा हङकङ गभर्मेन्टले सर्वे गरेर के निर्णय गरे भनेदेखि हङकङको जनता डेमोक्रेसीको लागि अहिले तयार भइसकेका छैन। अब हङकङको जनता तयार भएको छैनन् भनेदेखि कहाँको जनता तयार भएको छ, सिङ्गापुरको जनता तयार छन् कि छैनन्? त्यस कारणले यो त खालि अथोरिटेरियन टेन्डेन्सी भएका गभर्मेन्टहरूले युज गर्ने टुल भए के पनि देखिँदैन, यो भ्याल्यु त्यो भ्याल्यु भन्ने मैले हेर्दाखेरि है। र यस्ता मनमा जिज्ञासाहरू आचारमा धेरै कुराहरू छ, त्यसैले म लामो बोल्दिनँ, कुरा उठ्दै गयो भने अरू पनि पार्टिसिपेट गरौँला।
सूचनाको हकको विषयमा आफ्ना केही अनुभवहरू सुनाउँदै हुनुहुन्छ सूचनाको हकका अभियन्ता एवं जानकार राजु ढकाल।
कहिले काहीँ आयोगको कुरा र कहिले काहीँ यो सप्लाई पछि सरकारी निकायहरूको बिचको केही कुराहरूले यहाँ अहिले राख्नुपर्ने महसुस भयो मलाई। अहिले रिसेन्टली मैले दुईवटा विषय फलो गरेको थिएँ, अर्थ मन्त्रालय रिलेटेड सूचना आयोगले लिखित जवाब माग गरेको अवस्था थियो। अहिले के प्र्याक्टिस भएछ भने आयोगमा मैले निवेदन पुनरावेदन गरिसकेको अवस्थामा सूचना पाउने कि नपाउने भन्ने मुख्य विषय हो। आयोगले आदेश जारी गरेर सूचना पाउँछ भन्नुपर्छ या यो दिनु नमिल्ने विषय हो भनिदिनुपर्ने। अहिले लिखित जवाफ पठाउनु भयो, अब लिखित जवाफमा अर्थ मन्त्रालयले दिन मिल्दैन यो गोप्य हो भनेर पठाएको छ। मैले यो निजीकरणको विषयको सूचना माग गरेको थिएँ। अब त्यो विषय चाहिँ अहिले के प्र्याक्टिस रहेछ भने, अब म यहीँ काठमाडौँ बस्छु फरक पर्दैन, बाहिरको मान्छेलाई एकदम फरक पर्ने विषय छ। जस्तो त्यो लिखित जवाफको जानकारी निवेदकलाई दिने, त्यो मैले के गरेँ, मलाई दिएको लिखित जवाफ त होइन त्यो आयोगले दिएको हो। अब आयोगले जवाफ दिने कि मैले दिने, त मलाई त्यो फोटोकपी दिन, अहिले आयोगले मलाई दिएको त्यस्तो लिखित जवाब मैले 5-7 राखेको छु। अब प्र्याक्टिसमा के हुन्छ भने, अब त्यो जवाफ त मन्त्रालयले आयोगलाई दिएको हो, आयोगले चित्त बुझाउने कि नबुझाउने भन्ने कुरो हो। अब त्यो एउटा ठ्याक्कै अनि अर्को अख्तियारले फोटोकपी लग्यो दिन मिल्दैन भन्ने, प्र्याक्टिसमा चाहिँ अरू जे जे कुरो भयो भने प्र्याक्टिसमा चाहिँ त्यहाँनिर अलिकता यो सरकारले डोमिनेट गरे हो कि जस्तो देखिरहेछ। त्यो यो बारेमा हामीले कानुनी हिसाबले के गर्न सक्छौँ, यसको निष्कर्ष यसो के निकाल्न सकिन्छ?
सबैलाई नमस्कार, म चाहिँ काशीराज पाण्डे, म अङ्ग्रेजी पढाउने मान्छे हो, काठमाडौँ विश्वविद्यालयमा पढाउँछु। साथै सबैको चासोको विषय रहेछ सूचनाको हक। यो मेरो बुझाइमा थोरै बुझ्दाखेरि फाइदा भएर चाहिँ क्वेसन सुन्दा नि गर्दा म यसो हेर्दा हेर्दै मलाई के लाग्यो भने, यति ठुलो चिज रहेछ, संविधानमा पनि रहेछ, सङ्घ संस्थाहरू लाग्नुभएको रहेछ, नागरिक समाजका मान्छेहरू लागिरहनु भएको छ, मान्छेहरू भोलिन्टरीली यो कुरो हुनुपर्छ भनेर लागिरहनु भएको छ, यति हुँदाहुँदै पनि हामीले पाएनौँ। इभन गभर्मेन्टमा हाम्रै ट्याक्स पेइङ हाम्रै पैसाबाट नै चलेको चिज हो नि त। अब यो त डेमोक्रेटिक सोसाइटी पनि हो, यो देश हाम्रो जस्तो संविधान विश्वकै राम्रो संविधान पनि छ भने हामी सबै पढे लेखेका मान्छेहरू छौँ, तैपनि हामी आफै पावरमा पुग्दाखेरिमा हिजो हामीले हुनपर्छ भनेर चिज हामीले नदिने यस्तो खालको संस्कृति आफैलाई नै लाज लाग्नुपर्ने खालको संस्कृति हामीले डेभलप गरिरहेको स्थिति बुझ्ने यो त असाध्यै नकारात्मक बुझाइ भयो हामीहरू जस्तो मान्छेले यसरी बुझ्नु भएन। अब यसमा चाहिँ मलाई लागेको चाहिँ अब यो जति पनि सङ्घ संस्थाहरू छन् भोलिन्टरी लगाइरहेको जस्तै फ्रिडम फोरम भनौँ सेन्टर फर रुल अफ ल भनौँ हामीहरूले चाहिँ अबका दिनमा यो सूचनाको हक मागेर माग्नेलाई प्रोत्साहन गर्ने र मागेर के कस्ता फाइदाहरू भए यसबाट के चेन्जहरू आए भन्ने कुरालाई चाहिँ असाध्यै मिडियामा पनि बढी ल्याएर र यसरी यस्तो छ है भनेर यसको बारेमा अलिक प्रचार प्रसार गर्न पुगेन कि नत्र भने यो त निरुत्साहित भएर जाने सोद्धाखेरि झन् तपाईँको हरेक ठाउँमा हरेक मान्छेले आफूले फिल गरिरहेको छ ओहो आई मस्ट बी दी वान अफ दी क्यारेक्टर्स भन्ने फिल गरिरहन भन्दा तपाईँको चाहिँ यसो माग्ने बित्तिकै यसलाई स्टिग्मा भइदिने ओहो यसले त माग्यो यो त यस्तो भन्ने आउटकास्ट भइदिने खालको संस्थामा त्यो स्थिति आउने स्थिति पो बुझेँ मैले त यस्तोमा चाहिँ यतापट्टि नलगेर यो चाहिँ माग्नुपर्ने चिज हो दिनुपर्ने चिज हो भनेर जुन प्रोएक्टिभ कुरा आयो दिनेले पनि प्रोएक्टिभ दिने नदिँदाखेरि उसलाई लाज लाग्नुपर्ने ए मेरो त जिम्मेवारी हो नि त म त सूचना अधिकृत हो मैले यसरी चाहिँ दिनुपर्छ नत्र मलाई संस्थामै बसेर तल खाएर बस्न लाज भयो भन्ने हामी सोसाइटीबाटै छ नि हामीले यसलाई चाहिँ अलिकति प्रेसर कम भयो कि उतातिर नदिने लाचार हुनेहरूलाई र जो जसले लिएका छन् तिनीहरूलाई चाहिँ आहा समथिङ इज ह्यापनिङ लु सो वी सुड इन्करेज दिस काइन्ड अफ एक्ट भनेर चाहिँ जानुपर्ने हो कि भन्ने मेरो विचार चाहिँ त्यति
शेरबहादुर ढुङ्गाना प्रसङ्ग के मात्रै हो भने म नेपाल सरकारको सहसचिवबाट यानि डाइरेक्टर जेनरलबाट रिटायर भएको मान्छे हो जतिखेर सरकारको पदमा थिएँ त्यो पनि भ्रष्टाचार अलिकति ठिक लाउने सतर्कता केन्द्रमा थिएँ तारनाथ दाल यहाँ हुनुहुन्छ उहाँलाई हेर्नुहोस् यो सूचना लानुहोस् तपाईँ एकदम फाइदा गर्छ भनेर सूचना बेचेर सरकारको खातामा तारनाथ दालबाट 3600 हाल्ने मान्छे मै हो त्यस कारण सरहरू पनि त्यसैबाट अहिले पेन्सन लिने हुनुहुन्छ त्यसले पनि फाइदै छ भने म यहाँ जोड्न चाहन्छु एउटा प्रसङ्ग त्यो भनिन्छ कि सूचनाको हकमा फेरि मेरो गुरु उहाँ नै भएकोले लामो अभ्यास मैले यसमा गरेको छु। दोस्रो कुरा के हो त भने जतिखेर ओमप्रकाश आर्यले सर्वोच्चमा चाहिँ लोकमानका विषय मुद्दा हाल्नुभएको थिएन त्योभन्दा अगाडि नै मैले म सरकारको उपसचिव हुँदाखेरि निजो कसरी योग्य भएर तिमीहरू नियुक्त गर्यो भने तिनवटा दलसँग सूचना माग्ने मान्छे मै हो। जब म डाइरेक्टर जेनरल भएँ लोकमानले खुब प्रयास गर्नु यसलाई कसरी खसी पार्ने होला भनेर मैले धेरै प्रयास गर्नुभयो तर उहाँले हार्नुभयो 3-4 मलाई चिठी लेख्दा फेरि पनि उहाँले मलाई टुङ्गा पुर्याउन सक्नु भएन उहाँको मनसाय अनुसार। तेस्रो प्रसङ्ग म के जोडेँ भने हामीले सरकारी अधिकारीहरूलाई मिलाएर सूचना अधिकारी समाज बनाएका थियौँ म त्यसको अध्यक्ष थिएँ आरटिआई यो फ्रिडम फोरम सधैँ थियो त्यतिखेर हामी दुईवटा मिलेर सरकारको पनि पैसा हालेर चाहिँ लप्सी फेदीमा हामीले गोष्ठी गऱ्यौँ मन्त्रालयका अधिकारीहरू सबै मन्त्रालयबाट प्रहरी सेनाबाट मान्छेहरू तालिम हुनुहुन्थ्यो 3 गोष्ठीमा पहिलो दिन भाग लिनु एउटा साथी दोस्रो दिन आउँदै आउनु भएन तेस्रो दिन गएर के भन्नुभयो भन्दाखेरि चाहिँ म हिजो जुन आइनँ नि नआउनुको कारण के हो त भने मैले रोकेका कामहरू सबै थ्रु गराएँ। दोस्रो कुरा म तपाईँलाई भन्छु जो मान्छे चाहिँ सांसद हुन्छ हजुरले कति पढेको अरे भने म एमए गरेको लेखिदिनुहोस् न भने एमए गरेको उहाँले एमए गरेको अनि मैले चाहिँ संसद सचिवलाई निवेदन हालेँ हाम्रा तपाईँको समानुपातिबाट आएको हुन् चुनावबाट आएको हुन् सबै मेरा नेताहरू हुन् मै देशको बोनाफाइड नागरिक हुँ त्यस कारण मलाई सबैको योग्यता एसएलसी पढेकाको छ आइएबिए एसएलसी नलेख्नुहोस् त्योभन्दा माथिको त्यो आइएबिए पढेकाको पनि कुन युनिभर्सिटीबाट पढेको त्यो समय दिनुहोस् भनेर भनेपछि संसदलाई गाह्रो पर्यो र उसले मेहनत गरेर अर्को 2 खर्च गरेर त्यो सबैको शैक्षिकता समय मलाई लाग्छ आजको प्रधानमन्त्रीज्यूको पनि त्यो किताबमा चाहिँ शैक्षिकता लेखेको छैन त्यो मात्रै मैले तपाईँलाई प्रसङ्ग जोडेँ त्यसरी त्यो भनिसकेपछि शैक्षिकता नलेख्ने मान्छेहरू ती हुन् त्यस कारण लागिरहनुहोस् यसले नराम्रो गर्छ म तपाईँलाई भनिहाल्दिनँ लाग्नु चाहिँ लाग्नु तपाईँ सरकारी पदमा हुनुहुन्छ तर पनि लाग्नुहोस् बाहिर हुनुहुन्छ तपाईँ लाग्नु किन तपाईँले गरेको मेहनत खेर जाँदैन भन्ने कुरा मात्रै म यहाँ जोड्न चाहेँ। अब मलाई के लाग्यो त भने राइट टु इन्फर्मेसन रुल अफ लको कुरा म सरकारी अधिकारीबाट कति जाने के जाने त्यस कारण कानुनै पढ्छु भनेर डाक्टर रामकृष्ण तिमसिना सरको पछि लागेर मैले कानुन पनि पढेँ अधिवक्ताको लाइसेन्स पनि लिएँ सरसँग एलएम पनि पढेँ र कोसिस गर्दैछु रुल अफ लको दुलो कहाँसम्म छ पछ्याउँदैछु।
मेरो नाम कृष्ण सापकोटा सूचनाको हकको क्षेत्रमा 1 दशकभन्दा लामो समय फ्रिडम फोरममा बसेर काम गरिरहेको छु र मेरो यो दुईवटै विषयमा चाहिँ रामकृष्ण सरसँग अलिकति सानो जिज्ञासा मेरो बुझाइको निष्कर्ष के रह्यो भने हामीसँग लहरू प्रशस्त छन् तर लहरू चाहिँ नर्मेटिभ हुन सकेन नर्म्समा त्यो ट्रान्सफर्म हुन सकेन त्यसले गर्दा ठुलो चुनौती भन्ने आयो। यसमा चाहिँ के हो मैले अलिकति जो कल्चर अफ ओपननेसको सन्दर्भमा हामी धेरै लामो समय काम गर्दाखेरि पनि यो चाहिँ सिटिजनको लेभलमा नपुग्नुको पछाडि हाम्रो नेचर र हाम्रो कल्चर यो नेचर भर्सेस कल्चरको कुरा हो कि अरू केही नै कुराहरू हाम्रो स्वभावमा एउटा कुरा छ तर कल्चर हामीले फरक अभ्यास गर्न खोजिरहेछौँ, त्यसले गर्दाखेरि हामीलाई चुनौती भएको हो कि?
म विद्याकान्त अधिकारी, पेसाले कानुन व्यवसायी। एक दुईवटा जिज्ञासा छन् मेरा। एउटा त भोइसलेस इन्टेलेक्चुअल्सको जुन कुरा आइरहेको थियो, उहाँले जुन कुरा राख्नुभयो, भोइसलेस इन्टेलेक्चुअल्स भइन्जेलसम्म सोसल ट्रान्सफर्मेसन हुँदैन भन्ने कुरा। मेरो बुझाइमा इन्टेलेक्चुअल्स भोइसलेस कसरी र किन हुन पुग्यो भन्ने कुराको जड बुझियो भनेदेखि त्यो यसको एन्सर अटोमेटिकल्ली आउँछ होला भन्ने मलाई लाग्छ। र 46 सालको आन्दोलनको जस्ट अगाडिदेखि अहिलेसम्मको गतिविधिलाई हेर्ने हो भने म दावाका साथ भन्छु, यो मुलुकमा पोलिटिसियनलाई यति हदसम्म भ्रष्ट, कानुनको शासनको नाममा स्वेच्छाचारिता लान्नलाई मोर देन 90% 90%भन्दा बढी इन्टेलेक्चुअल्सहरू जिम्मेवार छन्। यो आएको परिस्थिति यसले गर्दाखेरिमा हो, इन्टेलेक्चुअल भोइसलेस भएको होइन, त्यस कारणले अहिले मोरल्ली बोल्न नसक्ने स्थितिमा आएछ। एउटा कुरा मेरो बुझाइ यो हो। दोस्रो, यो हदसम्म आउनलाई हामीले बडा इमान्दारिताका साथ भन्नुपर्छ, हामी फ्री प्रेस फ्रिडमका कुरा गर्छौँ, फ्रिडममा एउटा लिमिट हुन्छ मेरो बुझाइमा। स्वतन्त्रता र स्वच्छन्दता दुईवटा बडा गजबका शब्दावलीहरू छन् प्रयोग हुन्छ। हामी प्रेस स्वच्छन्दतामा छौँ, डेमोक्रेसीको नाममा हामी स्वच्छन्द हुन चाहन्छौँ अथवा स्वतन्त्र हुन चाहन्छौँ। किनभने स्वतन्त्रता भन्ने बित्तिकै तपाईँको रुल अफ लको कुराहरू आउँछ, जवाफदेहिताको कुराहरू आउँछ, एकाउन्टेबिलिटी हुन सिकाउँछ त्यसले, कोप्रति जनताप्रति, के को लागि, कसले पे गरिरहेको छ ट्याक्स भन्दाखेरि एकाउन्ट, स्वतन्त्रताको हकमा जाने हो, राइट, यो राइट टु इन्फर्मेसनको कुरा गर्दाखेरिमा भनेदेखि बडा संवेदनशील अवस्था छ। जुन हामी कहाँ सूचनाको हक सम्बन्धी कानुन छ, अब यहाँ सबै विज्ञहरू हुनुहुन्छ, मैले त्यति धेरै सूचनाको हकसँग सम्बन्धित विषयवस्तुमा अध्ययन गरेका छैन। नागरिकले सूचनाको हक प्राप्त गर्ने भन्दाखेरि कुन हदसम्म जाने, त्यसको कुनै सीमा छ कि छैन, कहाँ कुन हदसम्म दिनुपर्छ कि पर्दैन, त्यसले राष्ट्रको सम्प्रभुतामाथिका कुराहरू आउँछन् कि आउँदैनन्, अथवा कुनै त्यस्ता इन्साइडर कुराहरू होलान् जसको चाहिँ डिस्क्लोजर हुँदाखेरि स्टेटको सिचुएसन स्ट्याटस जोखिममा पर्ने होला, अथवा मैले भन्नु खोजेको के हो भनेदेखि हाम्रो जुन सूचनाको हक सम्बन्धी कानुन छ, कुन हदसम्म मान्छेले सूचना पाउन ग्राह्य छ, कति हदसम्मको सूचना डिस्क्लोज गर्नुपर्छ, कति हदसम्मको पर्दैन, र ओल्ड प्र्याक्टिस के छ, यो बारेमा हाम्रो विज्ञहरूबाट जानकारी पाए हुन्थ्यो। धन्यवाद।
अधिवक्ता प्रदीप कुमार राजवंशी। सूचनाको हक र कानुनी शासनको कुरा गर्दाखेरि यसले चाहिँ नि दुईवटा कुराहरूलाई चाहिँ विशेष गरेर चाहिँ नि इङ्गित गरेको फिल चाहिँ नि मैले गरेको छु अध्ययन गर्दा पनि। एउटा, सूचना माग्दाखेरि एउटा इन्डिभिजुअल व्यक्तिले माग्ने र एउटा संस्थागत, जस्तो पत्र पत्रिकाको सम्बन्धमा, पत्र पत्रिकाको सम्बन्धमा गर्दाखेरि अब त्यो एउटा व्यावसायिक रूपमा जाने कुरामा छँदैछ, तर इन्डिभिजुअली गर्दाखेरि ह्यारेस धेरै हुने सम्भावना चाहिँ देखिरहेको छु मैले। यो कुराको लागि चाहिँ जस्तो जिम्मेवार निकाय, रेगुलेटरी बडी, सूचना आयोग हामीसँग छ, त्यो कार्यान्वयन गर्ने पक्ष चाहिँ एउटा सूचना आयोग पनि भएको कारणले गर्दाखेरि त्यसको प्रतिनिधिको रूपमा के छ अब मलाई त्यो थाहा भएन। यसरी हेर्दाखेरि त्यो सूचना एनमै हेर्दाखेरि के छ भने व्यक्तिगत रूपमा धेरै ह्यारेस गरिन्छ। मैले पनि एक दुईवटा सूचना सम्बन्धीको मुद्दाहरू हेरेको थिएँ, मान्छेलाई तारिख दिने, एउटा उसले के गरे भने ऊ आफ्नो कामको लागि गा होइन, सूचना माग्न त्यो कुनै एउटा चाहिँ उसमा माग्दाखेरि उसले आफ्नो निजी लागि माग्यो भने, तर उसलाई के भन्छ, व्यक्तिगत रूपमा ह्यारेस गरेर सूचना माग्ने, तारिख दिने, उसले के गर्छ, निरीह फिल गर्छ त्यति बेला। एउटा यो समस्या चाहिँ थियो। अनि सूचना आयोगबाट फेरि जे एउटा चाहिँ आदेश आउँछ त्यो आदेशबाट पुनरावेदन जाने, विपक्षी पुनरावेदन जान्छ अथवा केही गर्नु, सूचना पुनरावेदनमा गएर तारिख लिएर बस्नुपर्ने। अब मुद्दामा गइसकेपछि एउटा मान्छे बिना स्वार्थ मुद्दा गरिरहन सक्दैन, हाम्रो देशमा त्यो सम्भावना छैन। यो एउटा चाहिँ बडो चाहिँ नि एउटा चाहिँ नि यो समस्या देखिरहेको छु। अर्को चाहिँ नि के देखिरहेको छु भने एउटा निजी मान्छेले चाहिँ नि यो सूचनाको हक र कानुनी शासनसँग रिलेटेड कुरा के हो भने, हामी कहाँ पहिला राजाको पालामा पनि थियो, पछि प्रजाको पाला पनि आयो, नागरिक बडापत्र हरेक चाहिँ नि उसमा अफिसमा देख्न पाइरहेको छौँ। त्यति बेला चाहिँ त्यो 2 घन्टामा पाउने चाहिँ नि कामको चाहिँ तपाईँको यो निवेदन 2 घन्टामा चाहिँ नि सेवा प्राप्त गरिनेछ भनेर भन्दाखेरि त्यो मान्छेले 2 दिनमा पनि पाउँदैन। सूचनाको हक चाहिँ नि एकातिर चाहिँ नि उसले जस्तो यो फ्रिडम फोरमले लास्ट पेजमा चाहिँ हामीले गरेका छौँ चाहिँ भन्नुभयो, त्यसरी चाहिँ हरेक स्टेट हरेक चाहिँ स्टेटको हरेक चाहिँ उसले चाहिँ गरेका हुन्छ, तर पाउने अवस्था केही पनि रहँदैन कि। यो चाहिँ कसरी लिनुपर्ने हो, यसलाई कस्तो खालको कसरी हेरिने हो, त्यति बेला चाहिँ मलाई एउटा कुरा याद छ, यो कुरा बोल्ने चाहिँ त्यति बेला तत्कालीन सचिव अहिले सूचना आएको चाहिँ आयोग प्रमुख आयुक्त पनि हुनुभयो, उहाँको चाहिँ आदेशहरू 1-2 मैले पढेँ भने, तर यस्तो खालको चाहिँ के हो भने यो कुराहरूले चाहिँ के भन्छ मान्छेलाई ह्यारेस गर्ने. अर्को एउटा कुरा के हो भने रुल अफ लको कुरा गर्दाखेरि जहिले पनि हामीले हेर्ने भनेको इन्डिपेन्डेन्ट जुडिसियरी कुरा हो. जब जुडिसियरीभित्र काम गर्ने एउटा उच्च अहोदामा बस्ने मान्छे नै ट्रान्सपरेन्टली चाहिँ नै ऊ नियुक्ति भएको हुँदैन अनि उसले दिने उसले डेलिभर गर्ने जस्टिस उसले डेलिभर गर्ने कुराहरू कसरी चाहिँ हुनसक्छ भन्ने कुरा पनि अहिले चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ कन्टेस्टमा चाहिँ आइरहेको छ. यो हामी कहाँ होइन साउथ एसियन के अरे पर्सपेक्टिभमा आइरहेको छ. अहिले यो इन्डियन सुप्रिम कोर्टमा पनि एउटा मुद्दा चलिरहेको छ कि मैले अस्ति हेरेको थिएँ. यो सुप्रिम कोर्टको चाहिँ जजहरूले जजहरूको नियुक्ति गर्दाखेरिको अवस्थामा त्यो चाहिँ त्यो कार्यविधि र त्यो गर्दाखेरिको चाहिँ आरटिआईभित्र आउने हो कि होइन भनेर चाहिँ एउटा मुद्दा चलिरहेको छ. अहिले त्यो मुद्दा सायद अब एक महिनाभित्र फैसला पनि हुनसक्छ क्यारे त्यो चलिरहेको छ. भनेपछि हामी कहाँ चाहिँ के छ भन्दाखेरि हामी चाहिँ नै यो आकाशको तारा हेरेर बसिरहेको छौँ क्या. अहिले चाहिँ सूचनाको हक भन्छौँ, पत्र पत्रिकाले दिने रात चाहिँ लेख्छ, अनि पत्रिकाको स्लोगन पनि सूचनाको अधिकार तपाईँको सम्पत्ति पनि भन्छ. तर चाहिँ के हो भने हामी माथितिर हेर्छौँ, आकाश हेरिरहेको छौँ, बसिरहेको छौँ.
अबको क्रममा आफ्नो कुराहरू राख्दै हुनुहुन्छ सूचनाको हकका जानकार राम माया लामिछाने.
मलाई त के लाग्छ भने जुन कल्चरको कुरा गरिरहेछौँ वास्तविक कल्चरकै समस्या हो. सूचनाको हकको सन्दर्भमा जानकारी नभएर भन्ने कुरा भन्दा पनि कल्चरको कारणले गर्दा यसलाई हामीले कार्यान्वयनमा ल्याउन सकेका छैनौँ. हामीसँग सूचनाको हक सम्बन्धी ऐन छ, नियमावली छ, त्यसलाई कसरी सूचना प्राप्त गर्न सकिन्छ र कसरी दिनुपर्छ भन्ने बारेमा तत्त्व क्षेत्रमा बस्ने चाहे सेवा प्रदायक हुन् चाहे सेवाग्राही हुन्, सेवाग्राहीमा अलिकति जानकारी कम हुन सक्ला तर सेवा प्रदायक भएर बसेको प्रत्येक इन्स्टिट्युसनको मान्छेहरूमा सार्वजनिक संस्थाको व्यक्तिहरूमा त्यो कुरा थाहा छ भन्ने कुरा हामीले माग्नुपर्ने हुन्छ र लाग्छ त्यो क्षेत्रमा बसेपछि दिनुपर्छ भन्ने उहाँहरूलाई जानकारी छ भन्ने नै लाग्छ. अलिकति चासो पनि राख्छु र सुरुको फेजमा के भने सूचना आयोग जसलाई सूचनाको हक कार्यान्वयन गर्ने निकायका रूपमा कानुनले नै स्थापित गरेको छ त्यही संस्थाका पदाधिकारी वर्तमान पदाधिकारीहरूको नियुक्ति गर्ने बेलामा नै कसरी नियुक्ति गरियो भन्ने बारेमा सूचना लुकाइएको थियो, एउटा पनि पत्र पत्रिकामा समेत आएको थिएन. त्यो कुरा अहिले म यो फोरममा व्यक्त गर्न चाहन्छु. त्योभित्रको कम्पिटेन्ट क्यान्डिडेटभित्र मैले आफूलाई पनि प्रस्तुत गरेको थिएँ. त्यसको बारेमा मैले सूचना माग्न जाँदाखेरि तत्कालीन समयको सभामुख हुनुहुन्थ्यो सुभाष लिङमाङ, जसलाई कानुनको बारेमा थाहा छैन भन्ने ठाउँ रहला, कुनै पनि ठाउँ छैन. उहाँले गरेको निर्णयको विरुद्ध म जाँदा उहाँले कहिले सूचना आयोग जाऊ भन्ने, कहिले सूचना आयोगमा जाँदा दर्ता नगर्ने, त्यो समस्या मैले फेस गरेको थिएँ. जसले म फेरि पुनर्वाली भएर त्यहीँ जान सक्छु भन्ने आशा राखेर म गएको थिइनँ. एउटा मात्रै कुरा के थाहा थियो भने मलाई 5 वर्ष रणनीतिक योजना बनाउँदै गर्दा र राइट टु इन्फर्मेसनको क्षेत्रमा काम गरेको नाताले पाउनुपर्छ, जानकारी सबैले पाउनुपर्छ भन्ने कुरा चाहिँ म कम्प्लेन गर्न चाहन्थेँ. त्यो कुरा चाहिँ मेरो अधिकारभित्रको विषयवस्तु थियो, स्थिति त्यस्तो थियो. अर्को कुरा गर्नुहुन्छ भने 80 न्यायाधीश नियुक्ति गर्दै गर्दाको अवस्था जसको बारेमा राइट टु इन्फर्मेसनको निवेदन लिएर जाने व्यक्ति पनि म नै थिएँ न्याय परिषदमा. त्यसैले कार्यान्वयन गर्ने निकाय कहाँनेरि छ, कसले कार्यान्वयन गर्छ, कति गर्छ, त्यो कुरालाई यहाँहरूले यति भनिसकेपछि आफ्नै तरिकाले विश्लेषण गर्न सक्नुहुन्छ. अब कल्चरको डेभलपमेन्ट गर्ने कुरा हामीले जुन उठाइरहेका छौँ कल्चर नै हो. राइट टु इन्फर्मेसन भनेको लले सबै ठाउँमा लेखेका टेक्स्टले कानुनको कार्यान्वयन हुँदैन, त्यसका प्रिन्सिपलमा टेकेर जस्ट अहिले हामीले भन्यौँ नि जस्ट कसरी पार्ने भन्ने कुरालाई हेर्ने हो. त्यसको आधार रुल अफ लको बेस आधार भनेकै राइट टु इन्फर्मेसन हो. राइट टु इन्फर्मेसन बिना कुनै पनि कानुनको कार्यान्वयन गर्न सक्दैन. मेरो अधिकार के छ भन्ने नै थाहा छैन भने त्यसको इम्प्लिमेन्टेसनको पोसिबिलिटी कहिले पनि रहन सक्दैन. त्यसैले जब हामी सेवा प्रदायक बन्दा रहेछौँ त्यो बेला सूचना लुकाउन मन पराउँदा रहेछौँ, हामी नै हौँ यहाँ. जब हामी सेवाग्राही बन्दा रहेछौँ अनि त्यस बेला हामीलाई सूचना चाहिँदो रहेछ. त्यसैले हामी पनि डुएल चरित्रमा कतै त बसेका छैनौँ, हामीले आफैलाई पनि विश्लेषण गर्नुपर्छ भन्ने चाहिँ. त्यसैले हामी जुन जुन ठाउँमा आफू छौँ त्यही ठाउँबाट पहल गरेर जाने हो भने कल्चरको डेभलपमेन्ट त्यहीँबाट सुरुवात हुन्छ.
म अधिवक्ता कलम बहादुर खत्री. यो सूचनाको हक भन्ने विषय मैले कर तिरेर मेरो करले राज्य सञ्चालन भइराखेको छ, मैले तिरेको करले, अनि म कर तिर्ने व्यक्ति त्यो राज्य सञ्चालकबाट पीडित हुनु नपरोस्, म पनि सुरक्षित बस्न सकु भन्ने मान्यता सूचनाको हक. अब यी कुरा त हाम्रो देशमा के लागू हुन्थ्यो र, त्यो धेरै टाढाको कुरो हो. त्यसैले यो उदार व्यवस्थामा सूचनाको हक भनेको भरसा नियन्त्रण गर्ने एउटा प्रबल हतियार पनि हो. सूचनाको हकले धेरै मात्रामा नागरिकहरू सजग रहन्छन्, व्यक्तिहरू सजग रहन्छन् र धेरै मात्रामा खराब चिजलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ। त्यसैले पनि सूचनाको हक चाहिन्छ भन्ने कुरो कहानी हो। अनि यहाँ हाम्रो त मानसिकता कस्तो छ भने सूचनाको हक माग्न गयो, केही भयो भने, केही निर्णय भयो, केही भयो भने तपाईँलाई के बढी जान्ने किन पल्टिनु पर्यो बेकारमा भन्ने मानसिकता, त्यहाँ बस्ने मान्छेको मानसिकता त्यो भइदियो भने अनि कसरी यो सैद्धान्तिक हिसाबमा कानुन बन्यो, त्यो कानुन कसरी कार्यान्वयन हुन्छ, एउटा विषय भने भारतबाट नेपालमा सिधै बसाउने भन्ने निर्णय हुँदैछ भन्ने मैले त्यो कुरो थाहा पाएर अनि मैले रिट दिएँ। यसो भयो भने हाम्रो देशको बजार मर्छ, हाम्रा व्यवसायी मर्छन्, हाम्रो राजस्व मर्छ, अर्को देशको यहाँ टोटल्ली एकाधिकार बिजनेसमा लागु हुन्छ, व्यापारमा लागु हुन्छ, रोक्नुपर्छ भनेर म सर्वोच्च गएँ। अब नाम लिन्न न्यायाधीशको, अनि उहाँले के भन्नु, मैले बहस गर्दै तपाईँले किन जान्ने पल्टिनु पर्ने, लो तपाईँलाई मात्रै चिन्ता छ, यो भयो बर्बाद, अब ए भगवान् म के गरौँ, अब कस्तो त्यो के कस्तो फिलिङ भयो होला क्या। त्यसैले मैले चाहिँ किन भने अब त्यस्ता मानसिकताका मान्छेहरू पर्पर ठाउँमा भयो भने सूचना आयोगमा पनि त्यस्ता पदाधिकारी भइदिए भने कसरी कार्यान्वयन हुन्छ, हुँदै हुँदैन। जस्तो म कानुन व्यवसायी भएको हुनाले हामी जिल्ला अदालतले मान्छेलाई थुन्यो भने, थुनी कारवाही गर्ने भयो भने हामी 17 नम्बर जान्छौँ। पहिला 17 नम्बर थियो, अहिले 73 नम्बर, अहिले 73 नम्बर जान्छौँ। त्यो 73 नम्बर हामी गयौँ भने सरकारी वकिललाई सूचना जान्छ। यदि व्यक्तिलाई, प्रतिवादीलाई धरोटी खोलिदिएको छ भने सरकारी वकिल 73 नम्बरमा गयो भने त्यो प्रतिवादीलाई सूचनै आउँदैन। त्यसो गरी त कति पीडित भएका छन् कति पीडित, उसले सूचनै पाउँदैन, उसले प्रतिवादको मौकै पाउँदैन क्या। त्यसैले यस्ता संवेदनशील कुराहरू छन् हरेक सेक्टरमा, यस्ता विषयहरू हरेक सेक्टरमा छन्। त्यसैले सबै साथीहरूले, सबै विज्ञहरूले, सबैले मिलेर सबैले यसलाई अझै उजागर गर्ने हो भने केही थिति बस्ला भन्ने मेरो मान्यता हो।
नमस्कार, म देवेन्द्र छेटौला, पूर्व कर्मचारी।
क्रक्स अफ द प्रब्लम चाहिँ यो जुन कानुनी शासन र सूचनाको हक भन्ने कुरा छ, यो चाहिँ डेमोक्रेसी अनि डेमोक्रेसीदेखि मुन्तिरपट्टि त्यो डेमोक्रेसीलाई आत्मसात गर्न, फुलफिल गर्न, गुड गभर्नेन्स, इफेक्टिभ गभर्नेन्स, त्यो डेमोक्रेसीलाई इन्हेन्स गर्न, त्यसलाई चाहिँ फ्रिडफुलनेस ल्याउनलाई, र त्यो गुड गभर्नेन्स, इफेक्टिभ गभर्नेन्स अन्तर्गत धेरै कुराहरू आउँछन् र त्योभित्र यो कानुनी शासन र सूचनाको हक पनि परो परो। अब यो किन हुँदैन त भन्दाखेरि यहाँ मैले के बुझेको छु भने यहाँ सेयरिङ गर्न मन लाग्यो, प्रोफेसनालिजम सबभन्दा ठुलो कुरो, प्रोफेसनालिजम कुन स्तरको छ र त्यो प्रोफेसनालिजमले के गर्छ भने त्यो प्रोफेसनालिजम एकदमै इफेक्टिभ र त्यो चाहिँ साँच्चै वास्तविक प्रोफेसनालिजम छ भने, अघि कुरा आयो नि हाम्रो न्यायाधीश नियुक्तिदेखि लिएर सबै कुराहरू, अब त्यो छ भने मेरिट सिस्टम हुन्छ अनि सिस्टम बस्छ, सिस्टम हुन्छ र चाहिँ त्यहाँ मेरिट सिस्टम पनि हुन्छ, एउटा प्रणालीको विकास हुन्छ अनि सिस्टम बस्छ अनि राइट म्यान इन द राइट प्लेस हुन्छ अनि इफेक्टिभली चाहिँ सेवा प्रवाह हुन्छ त्यहाँ चुकिया छ। त्यसैले त्यो इन्फर्मेसन दिन डराउने, लुकाउने कारण के हो भने प्रोफेसनालिजमै छैन। क्रक्स अफ द प्रोब्लम राइट म्यान इन द राइट प्लेस छैन। यदि प्रोफेसनालिजम भएर राइट म्यान इन द राइट प्लेस हुने हो भने किन डर, के को डर, किनभने राम्रोसँग ड्युटी रेस्पोन्सिबिलिटी निर्वाह गरेको छ, त्यहाँ चाहिँ के अरे इम्प्युनिटी छैन, त्यहाँनिर चाहिँ के भने के अरे त्यहाँ रुल अफ ल छ, त्यहाँनिर चाहिँ सिस्टमले काम गरेको छ, त्यहाँनिर ह्याङ्की प्याङ्की छैन, त्यहाँनिर चाहिँ करप्सन छैन भने के को डर, सूचना दिइहाल्छ नि। त्यस कारण यो सूचना लुकाउने भनेको नदिने टाइममा भनेकै प्रोफेसनालिजम नभएको।
त्यस्तै आफ्नो केही जिज्ञासा राख्दै हुनुहुन्छ प्राध्यापक सुधांशु दाहाल।
मेरो एकदम टेक्निकल क्वेसन डाक्टर नारायण घिमिरेलाई जान्न खोजेँ है, म विद्यार्थीको रूपले कानुनी शासन जुन छ रुल अफ लको प्रिन्सिपल्समा के भन्नुभयो भने एउटा ड्यु प्रोसेस अफ ल भन्ने एउटा चाहिँ प्रमिनेन्ट फ्याक्टर हो भन्नुभयो, त्यो हो भने त्यो रिजिड हुन्छ कि हुँदैन, एउटा त्यो रिजिड हुन्छ भने इन्टरप्रिटेसन किन इम्पोर्टेन्ट हुन्छ कुनै पनि न्याय सम्पादन भइसकेको छ।
सबैलाई नमस्कार, म नारायण भट्टराई, म सूचनाको हकको क्षेत्रमा काम गर्छु, कानुनको विद्यार्थी पनि हो। कानुनी शासन रुल अफ ललाई प्रवर्धन गर्न, इन्स्योर गर्नका लागि सूचनाको हकलाई हामी कानेर कसरी एउटा टुलका रूपमा प्रयोग गर्न सक्छौँ, त्यो जुडिसियरीको क्षेत्रमा, न्याय सम्पादनको क्षेत्रमा, कानुन निर्माणको क्षेत्रमा, कानुन कार्यान्वयनको क्षेत्रमा या यावत विषयमा रुल अफ ल धेरै ठुलो विषयवस्तु छ, यसलाई इन्स्योर गर्नका लागि यसलाई ठ्याक्कै औजारै बनाएर हामी कहाँ कहाँ प्रयोग गर्न सक्छौँ, खास गरी सूचनाका हकका अभियन्ताहरूले सूचना मागकर्ताहरूले यसलाई कहाँ कहाँ प्रयोग गर्न सक्ने क्षेत्रहरू छन्, विज्ञ व्यक्तित्वज्यूले त्यो दिशानिर्देश गर्नुभयो भने त्यसका कार्यकर्ताहरू लाभान्वित हुन्छन्। धन्यवाद।
छलफलमा उठेका जिज्ञासा र अभिमतहरूको सम्बोधन गर्दै हुनुहुन्छ डाक्टर रामकृष्ण तिमल सिन्हा।
थ्याङ्क यू। जिज्ञासा पनि आछन्, सजेसन पनि आछन्, अनुभूति पनि आछन् होइन, त्यस कारण यहाँले उठाएका सबै सजेसनका कुराहरू मेरो इन्भेस्टमेन्ट छ, इरेलेभेन्ट कुरा कसैको पनि छैन। तर सबभन्दा इस्यु कहाँनिर आयो भन्दा एउटा ल एन्ड मोरालिटीको इस्यु आयो। अब यो मोरालिटी र इथिकल गभर्मेन्टको बारेमा रिभाइभल अफ नेचुरल लदेखि लिएर मोरल गभर्नेन्सको इस्युजहरू फेरि पहिलाको जतिकै टड्काहरू भइरहेको छ, बिचमा यो लिगल पोजिटिभिजमलाई व्यवस्था गरेको थियो, अब अहिले फेरि संसारभरिबाट नैतिकता खडेरी पर्दै गएको र बढी ओभर लिगालिटीमा गएको स्थितिमा यो इस्यु आएको छ, यसलाई पोलिसीबाट नै एड्रेस गर्नुपर्छ। कानुन बनाउँदा नै यो इस्युजहरू हेर्नुपर्छ जस्तो मलाई लाग्छ। जहाँसम्म सबैभन्दा इम्पोर्टेन्ट अहिले कृष्ण सापकोटाजीले मलाई नै लक्षित गरेर भन्नुभएको छ, कल्चर भएन भन्ने कुरा आयो, कल्चर कसरी निर्माण हुन्छ भन्ने मेजर कुरा। मैले पनि भने कल्चर छैन, कल्चरको निर्माणको धेरै चरणहरू छन्, तीमध्ये हाम्रो कल्चर अहिले हामी दास प्रकृतिको शिक्षामा छौँ, हामीले सबैलाई जब सिकर स्टुडेन्ट बुझिरहेछौँ, जब क्रिएटर बनाएनौँ, क्वेसन सोध्ने पनि बनायौँ तर आन्सर नखोज्ने बनायौँ, पार्ट अफ द प्रब्लम बनायौँ, पार्ट अफ द सोल्युसन बनायौँ अहिलेको समस्या। र हाम्रो एजुकेसनमा जुन करिकुलम छ त्यो नै मोस्ट डिफेक्टिभ छ, मोस्ट डिफेक्टिभ करिकुला हामीले पढाइरहेछौँ, त्यसैले हाम्रो टिचर्सहरू, हाम्रो स्टुडेन्टहरू र हाम्रो टोटल एजुकेसनल इन्भाइरोमेन्ट यो चाहिँ मोरल चिजलाई बिर्सिँदै गएको छ। उदाहरणको लागि कुरा गरौँ, नेपालमा पढाइ हुने विषयमा नेपाल परिचय, नेपालको सामाजिक शिक्षा, नेपालको संस्कृति, नेपालको परम्पराको पढाइ हुँदैन, त्यो पढाइ हुने कोर्सहरू धमाधम सिकिँदैछन् र विदेशी कोर्सहरू धमाधम थपिँदैछन्। द्याट इज वान अफ द प्रब्लम वी नेभर टिच मोरालिटी। अब यो मोरालिटीको पहिलाको जुन स्कुलिङ छ त्यो र अब संस्कार विद्यालयको खाँचो छ, मलाई सोध्नुहुन्छ भने संस्कार विद्यालयको खाँचो छ र प्रत्येक स्कुलमा पिटी टिचर जस्तै संस्कार टिचरको अहिले खाँचो छ। सूचना दिने संस्कार विकास गर्नको लागि दुईवटा कुरा चाहिन्छ, एउटा सूचना दिने मान्छेलाई रिवार्ड गर्नुपर्छ, एउटा सूचना नदिने मान्छेलाई पनिसमेन्ट गर्नुपर्छ। ल्याउनलाई हामीले नै ड्राफ्ट गरेको व्हिसल ब्लावर प्रोटेक्सन एक्ट त्यो अहिलेसम्म आएको छैन, व्हिसल ब्लावर प्रोटेक्सन एक्ट ल्याएर त्यसलाई इफेक्टिभ इम्प्लिमेन्टेसन गर्न जरुरी छ। कामै नभएको होइन, नेपालमा काम भएको छ, प्रशस्त भएको छ, संविधान ल्याउनु पनि काम हो, ऐन ल्याउनु पनि काम हो, प्रशिक्षण गर्नु पनि काम हो, लोकसेवा आयोगमा यसको कोर्स छ त्यो पनि काम हो, केही नभएको होइन। तर हामीले सोचेको गतिमा छैन, हामीले धेरै छिटो सोचेका छौँ, यो बडो स्लोली भइरहेछ, त्यसैले त्यो एक्सपेक्टेसन मिट भएको छैन। त्यसैले डिमान्ड साइड, सप्लाई साइड र इन्फोर्समेन्ट साइड, डिमान्ड भनेको नागरिकै लेभलमा चेतनाको अभाव छ, सप्लाई भनेको दिने मान्छेमा मनोवृत्तिको अभाव छ, इन्फोर्समेन्ट साइडमा अहिले पनि कुरा आयो, राष्ट्रिय सूचना आयोगलाई होइन आरटिआईको रियल एप्लिकेसनको बारेमा कतिपय अवस्थामा शिक्षा दिनुपर्ने अवस्था छ, अरू त कुरै छोड्दैन। त्यसैले यो तिनटै साइडलाई मिल्ने गरी एडुकेटिभ प्रोग्राम, इन्फर्मेटिक प्रोग्राम र हाम्रो डेभलपमेन्टवाला सरले बडो राम्रोसँग प्रोफेसनलिजम, आरटिआई प्रोफेसनलिजम, रुल अफ लको प्रोफेसनलिजमको ओरिएन्टेसन सबैलाई र स्पेसली प्राइमरी लेभलबाट सुरु भएन भने यो बुढेसकालमा गएपछि मान्छे रिजिड हुन्छ, त्यसले आफ्नो कुरो चेन्ज गर्नै सक्दैन। त्यसैले यो स्कुलिङबाट सुरु गर्नुपर्छ, कल्चरको निर्माण ओभरनाइट बन्दैन, त्यसलाई टाइम लाग्छ तर त्यो बच्चाकालबाट सुरु गर्नुपर्छ। दोस्रो अहिले बडो राम्रो कुरा सुन्नु भएको छ विद्याकान्त अधिकारीले, एउटा भोइसलेस इन्टेलेक्चुअल्सहरूको कुरामा अहिले असमझेन, मैले त्यो कसलाई भनेको हो भन्दा इन्टेलेक्चुअल्सहरूको भोइस गभर्मेन्टमा सुनिनु पर्थ्यो, रियल इन्टेलेक्चुअल्सको भोइसै सुनिएन, सुडो इन्टेलेक्चुअल्सहरू हाबी भए, जसलाई हामी इन्टेलेक्चुअलको नाम त दियौँ तर दे आर नट इन्टेलेक्चुअल्स, दे आर ब्रोकर स्पेसल्ली। अझ भन्नुहुन्छ नि, मैले बेला बेला भन्ने गरेको छु, हाम्रो मुलुक एजेन्टको 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 एजेन्टले चलाउँछ, रियल एजेन्टले पनि चलाउँदैन, त्यति तहको तलको ब्रोकरेजमा देश गइसकेको छ र कुनै पनि ब्रोकरले कुनै पनि पोलिटिकल मास्टर्सलाई कुनै पनि छदम कुनामा बोलायो टेलिफोन गरेर भने हस्याङ र फस्याङ नम्बर प्लेट छोपेर राति राति गएर र डिनर खान्छन् त मैले देखेको छु सुनेको छु तर जेन्युइन कुरामा बोलाइयो भनियो भने दे डन्ट गो दे डन्ट हेयर उनीहरूको लागि भइरहेछन् चाहिने कुरामा भइरहेछन् नजान्ने कुरामा जहाँ पनि जान्छन् यो मोरालिटीको संस्कार गर्नलाई हामी भोटर्सहरूको संस्कार चेन्ज गर्नुपर्ने छ र मैले त सधैँ भनेको छु हामी सबै कार्यकर्ता भयौँ आफ्नो पार्टीबाट के अरे फुलन देवी उठ्यो विपक्षीको पार्टीबाट गौतम बुद्ध उठ्यो भने फुलन देवीलाई नै भोट हाल्छौँ हामी वी डोन्ट भोट फर गौतम बुद्ध किनकि अब हाम्रो त कल्चरै के भयो भनेदेखि आफ्नो पार्टी बाहेक अरू कलरै नदेखिने हामी भयौँ के चाहिँ राइट हो के चाहिँ रङ हो भनेर एजेन्डा बेस्ट नै हामी हुनै सकेनौँ त्यस कारण यो मो पोलिटिसाइजेसन अफ सिभिक सोसाइटी मैले सिभिल सोसाइटी भनेको छैन सिभिल सोसाइटी अर्गनाइज हुन्छ सिभिक सोसाइटी अनअर्गनाइज हुन्छ अनअर्गनाइज सोसाइटीलाई अर्गनाइज माइनोरिटीले झ्याप्पै खाछ र डेमोक्रेसीको इभिल यो छ त्यस कारण यो एउटा पर्सपेक्टिभमा हेर्नु पऱ्यो मैले जुन भनेको छु इन्टेलेक्चुअल्स आर अफ टू काइन्ड सुडो इन्टेलेक्चुअल्स र रियल इन्टेलेक्चुअल्स रियल इन्टेलेक्चुअल्सको भोइस सुनिएको छैन र फ्रिडमको लिमिट त हुन्छ तर राइट टु इन्फर्मेसनमा लिमिटको कुरो एक्सेप्सन नि लमा स्पेसिफिक ल्याएको छ सूचनाको हक सम्बन्धी ऐनको दफा 3(3) कदेखि 6 सम्पूर्ण कुरो लेखाएको छ त्यो हेर्दा पुग्ने नै कुरो छ मलाई लाग्छ त्यो छैन स्टेटको प्राइभेसी हुँदैन सिक्रेट्स हुन्छ स्टेटको सिक्रेट्स भन्ने भाषा युज हुन्छ र स्टेटको सिक्रेट्सलाई त्यसैमा युज गरिएछ स्टेट सिक्रेट्स हुनुपर्छ र हामीले ओपननेस मागेको हो न्याकेडनेस होइन न्याकेडनेसको कुरो आरटिआईले भन्दैन यसले चाहिँ ट्रान्सपेरेन्सीको मात्रै कुरा गर्छ त्यसैले यो कहिले कहिले हाम्रो नेपाली भाषाको कुरो गर्दा छ्याङ्गै हो नाङ्गै होइन भन्छौँ कि हामी अब यो अर्थमा पनि यसलाई बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ र जहाँसम्म आरटिआईको मुद्दा कसैले हाल्यो भने सुप्रिम कोर्टमा पनि अन्त पनि सुनवाई हुँदैन भन्नेमा मैले ताराजीसँग पनि धेरैपटक कुरा गरेको छु प्रो बोनो फर्महरू इभन हामीले धेरै प्रो बोनो मुद्दाहरू गऱ्यौँ गभर्मेन्टले गरेको युनिल्याटरल क्लासिफिकेसनलाई बदल गराउनु निवेदक रामबाजी पनि हुनुहुन्छ हामीले हालेर सर्वोच्च अदालतबाट फैसला भएको छ रिक्लासिफिकेसन भइसकेको छैन ताराजीले कैयौँ भ्याटदेखि लगायत सम्पूर्ण मुद्दाहरूमा हामीले प्रतिनिधित्व गरेका छौँ बिना पैसा नै गरेका छौँ र त्यस कारण चाहिँ नि प्रो बोनो लिगल फर्म पनि आरटिआईको जरुरी छ अब अहिले इस्टाब्लिस त्यो इस्युमा हामी जानुपर्छ जस्तो मलाई लाग्छ पिआइएलको वान अफ द मेजर एजेन्डाजको रूपमा हेर्ने त जजहरूलाई पनि यो इस्युमा साक्षर बनाउन जरुरी जजहरू कतिपय अवस्था मैले किन यो भनिरहेको छु भन्दा दे आर नट लिटरेट दे आर भेरी सुप्रिम प्रोटोकल्ली बट समटाइम्स दे सिम नट लिटरेट इन पब्लिक इन्ट्रेस्ट ल्याङ्ग्वेज पब्लिक इन्ट्रेस्टको ल्याङ्ग्वेजमा पब्लिक पर्पज पब्लिक फन्डिङ र पब्लिक इन्ट्रेस्ट हुन्छ पब्लिक फन्डिङ पनि पब्लिक इन्ट्रेस्टसँग रिलेटेड हुन्छ पब्लिक इन्ट्रेस्ट पनि हुन्छ पब्लिक पर्पज पनि हुन्छ त्यो सबै कुरा बताउनु जति बताए पनि नसुनेको हो कि बताएर पनि नबुझेको हो अहिले अन्य अर्को सिचुएसन छ यु ह्याभ टु मेक अर्गनाइज द एफर्ट यो जरुरी छ जस्तो त्यस कारण रेस्पेक्ट फर डाइभर्सिटी एकाउन्टेबिलिटी गुड गभर्नेन्सका मेनी इस्युज आरटिआईलाई चाहिँ सिस्टमेटिक बनाउने बारेमा हामीले अरू धेरै स्ट्राटेजीहरू डिमान्ड साइड सप्लाई साइड र इन्फोर्समेन्ट साइड स्ट्राटेजीहरू डेभलप गर्नुपर्छ
यसै गरी कानुनी शासन र सूचनाको हकको यो बहसमा उठेका जिज्ञासाहरूको बारेमा बोल्दै हुनुहुन्छ सूचनाको हकको विशेषज्ञ तारानाथ दाहाल
हामी धेरै जसो यो नेपालमै है खास गरी नेपालको मोस्ट अफ द इन्टेलेक्चुअल डिस्कोर्सहरू अथवा सिभिल सोसाइटीको डिस्कोर्सहरूमा आदर्शवादी कुरा धेरै हुन्छ अनि त्यो आदर्शवादी कुरा त संसारमै आदर्शवादी नै हो तर त्यसले समाधान दिँदैन अहिलेको दुनियाँमा त्यसैले राइट टु इन्फर्मेसन पनि यो सोकल्ड डेमोक्रेसीको आदर्शवादले काम नगरेपछि ल्याएको नयाँ टुल्स हो यो नयाँ टुल्स हो डेमोक्रेसीलाई सफल बनाउन ल्याएको डेमोक्रेसीलाई रिफर्म गर्न थुप्रै नयाँ टुल्सहरू आए त्यसमध्येको एकदम मोडर्न टुल्स इज द राइट टु इन्फर्मेसन एन्ड ओपन डेटा यो टुल्स बाध्यकारी ल्याएकै हो आदर्शवादी समाज थियो इथिकल समाज थियो मोरल समाज थियो इन्टिग्रिटी र अनेस्टी हाई भएका मान्छे थिए अल मान्छे रेस्पोन्सिबल थिए प्रोफेसनल थिए डेमोक्रेसी आफै स्वर्ग भइहाल्थ्यो चलिहाल्थ्यो त्यसले यो आदर्श आफ्नो ठाउँमा बहस गरिराखौँ होला मोरल भ्यालुजहरूको पनि यो सापेक्षिक कुराहरू त्यो पनि बहस गरिरहनुपर्छ समाजको एउटा अगाडि बढाउन तर सिस्टम औजार र बाध्य गर्ने संयन्त्रहरूको विकास बिना चाहिँ डेमोक्रेसी फङ्सन गर्न सक्दैन किन डेमोक्रेसीलाई के भनिन्छ भने सुसंरक्षित संयन्त्रहरूको व्यवस्था हो त्यो एउटा सपनाले चल्दै त्यसैले सुसंरचित गर्ने सन्दर्भमा विकास गरिएको अत्यन्तै अपरिहार्य टुल्स राइट टु इन्फर्मेसन र राइट टु इन्फर्मेसन्सको प्रयोग बिना राइट टु इन्फर्मेसन अर्थहीन हुन्छ. राइट टु इन्फर्मेसन टुल्स कन्स्टिट्युसनमा छ तर यसलाई हामी प्रयोग गर्दैनौँ भने यो अर्थहीन हुन्छ. यसको प्रयोगकर्ताहरूको दुईवटा तरिका हो. एउटा जो पदमा छ, जो जिम्मेदारीमा छ, जो सार्वजनिक निकायमा छ, जो जहाँ छ उसले आफूलाई खुला रूपमा अगाडि ल्याउने, पारदर्शी बनाउने. दोस्रो, त्यो गरिदिए त राम्रो, गर्दैन मान्छेको स्वभावै हो. पारदर्शी पनि हुन मान्छे चाहँदैन, आफूसँग भएको सूचना र जानकारीहरू अर्कालाई दिन पनि चाहँदैन, अर्कालाई अधिकार सम्पन्न बनाउन, अर्कालाई जान्ने बनाउन मान्छे स्वतः चाहँदैन. त्यो संस्कारको हाम्रो मात्रै होइन, संसारमै त्यो समस्या छ. त्यसै भएकोले बाध्य गर्नको लागि चाहिँ डिमान्ड टुल्स बनाएको र डिमान्ड प्रोसेसमा चाहिँ कहाँनिर कहाँ कहाँ समस्याहरू छन्, कहाँनिर चाहिँ चुनौतीहरू छन्, कहाँनिर यसलाई चाहिँ असफल बनाउने प्रयास भइरहेछ, त्यसले त्यसको समाधान बिना चाहिँ फेरि हामी के हो त भन्दा यो टुल्स खालि एउटा सजावट गर्ने कुरा मात्रै हुन्छ. अहिले चाहिँ हामी सजावटमा छौँ र हाम्रा आजका बहसहरूमा पनि धेरैजसो यो सजावटी बहसमा हामी अल्मलिम भने यसले दिएको अवसर चाहिँ हामीले प्रयोग गर्न सक्दैनौँ. त्यसैले म निष्कर्षमा मेरो जहिले पनि भनाइ र यहाँ आएका क्वेसन्सहरूमा पनि के हो भने राइट टु इन्फर्मेसन तपाईँले पाएको प्राइम मिनिस्टर क्यान अप्लाई इन एनी पब्लिक एजेन्सी. त्यो कसैले प्रधानमन्त्रीले सूचना माग्नु नपाउने भन्ने छैन. त्यसैले यहाँ कोही डिमान्ड नागरिक मात्रै पनि छैन, कोही सरकारी सेवा प्रवाह गर्नेवाला पनि छैन. सचिवले सचिवकै सूचना माग्न पाउनुहुन्छ. जस्तो कि सहसचिवले अख्तियार दुरुपयोग अनुसन्धान आएको प्रमुख आयुक्तको सूचना माग्नु भएको थियो, सहसचिवले इलेक्टेड सांसदहरूको सूचना माग्नु भएको थियो, एउटा न्यायाधीशले आफ्नै फाइलको सूचना माग्नु भएको थियो. एभ्री वान क्यान डिमान्ड. तर त्यसैले यसमा को नागरिक हो, को सरकारी हो भन्न पनि पर्दैन. खालि राष्ट्रिय सूचना आएका तिनजना आयुक्त भन्ने पद हुन्छ, तिनीहरूले चाहिँ पाउँदैन. किन तिनीहरूले पाउँदैन भने तिनीहरू चाहिँ यो सूचना दिनपर्ने हो, यो सूचना नदिनपर्ने हो भनेर निर्णय गर्ने अधिकारीहरू. त्यसो भएकोले केसै उनीहरू कहाँ जाने भएकोले ती तिनजनाले आफू पदमा भएको बेलामा बाहेक अरू सबै नेपाली नागरिकले सूचनाको हकको प्रयोग गर्न सक्छ. तर हामी भनिरहेका छौँ थाहा पाइएको छैन, जानकारी छैन. हो, वा प्रदीपजीले भनेको एकदम सही हो, सूचना दिइँदैन, ह्यासल्स गरिन्छ, ह्यारेसमेन्ट छ, झन्झट छ, पब्लिक इन्ट्रेस्टको सूचना माग्नु छ, मुद्दा खेप्नु छ, यी सारा चुनौतीहरू हो. यस्ता कुराहरूमा हामीले बहस गरेर यी समस्याहरूको समाधानमा चाहिँ जानुपर्ने अहिलेको मैले देखेको छु. र अब व्यक्तिगत रूपमा भन्यो भने असाध्यै महत्त्वपूर्ण कुरा यो प्रक्रियामा अब रामायलजीले भन्नुभएको कुराहरूमा धेरै म आफै पनि सँगसँगै भएकोले भन्नु परेन, राजुजीले भन्नु यो राष्ट्रिय सूचना आयोग भन्ने संस्था 2064 सालमा बनेपछि एउटा विनय कसुजुहरू लगायतको एउटा टिम थियो. त्यसको फेरि बिचमा एक वर्ष डेढ वर्ष ग्याप हो, अहिले कृष्णहरि बास्कोटाको टिम छ. यो कृष्णहरि बास्कोटाको टिमले तिन वर्षसम्म अप्नाएको एउटा अभ्यासलाई यो चौथौँ वर्षमा आएपछि, पाँचौँ वर्षमा आएपछि अहिले बदलेछ, जुन उहाँले भन्नु. यसमा के हुन्छ भने सूचनाको हकमा कुनै सूचना माग्यो कुनै पनि सार्वजनिक निकायले 15 दिनभित्रमा दिनुपर्छ, नदिए किन नदिने हो लिखित जवाफ दिनुपर्छ. अब जवाफ पनि दिएन, सूचना पनि दिएन भने मागकर्ताले के गर्नु पर्यो, कार्यालय प्रमुखसम्म पहिलो अपिल गर्नु पर्यो. पहिलो अपिल 7 दिनभित्र उसले जवाफ दिनुपर्छ कि सूचना दिनुपर्छ कि यो सूचनाको हकको दफा 3(3) क ख ग घ म जुन हाम्रो अधिकारीजीले एकचोटि हेर्नुभयो भने उहाँलाई त्यो लिमिट के हो फ्रिडमको सबै त्यहाँबाट थाहा हुन्छ. त्यो अन्तर्गत पर्छ भनेर जस्टिफाई गरेर जवाफ दिनुपर्छ. त्यो जवाब दिएन भने पनि उजुरी गर्नुपर्छ. कानुनमा लेखाएको छ सूचनाको हक सम्बन्धी कानुनमा कुनै पनि उजुरीको 45 दिनभित्र फर्चोट गरिसक्नुपर्छ, कुनै पनि पुनरावेदनको 60 दिनभित्र फर्चोट गरिसक्नुपर्छ. जवाब पनि दिएन, सूचना पनि दिएन भने व्यक्ति उजुरीमा जान्छ. जवाब दियो तर चित्त बुझेन, सूचना दियो तर अपुरो दियो अथवा दिँदै दिएन भने ऊ अपिलमा जान्छ. प्रोसेस पनि क्लियर छ. तर राष्ट्रिय सूचना आयोगले अहिले के गरेछ भने कसैले उजुरी गर्यो, कसैले अपिल गर्यो भने सम्बन्धित निकायलाई सोधिदिने, तिमी कहाँ यस्तो उजुरी पर्यो, तिम्रो यस्तो अपिल पर्यो, के हो कुरा भन भनेर उसलाई चाहिँ भनेर पठाइदिने. अनि उसले त भन्छ मैले यसलाई दिन नपर्ने सूचना हो, मैले दिइनँ. अनि त्यो जवाब चाहिँ अनि त्यो सम्बन्धित मान्छेलाई पठाइदिने र चुप लाएर बस्नु, त्यो उसको कामै होइन. उसले त 60 दिनभित्र त्यो सूचना दिनपर्ने हो कि होइन छिनोफानो गर्नुपर्छ. दिन नपर्ने भए दिन नपर्ने सूचना हो ठिक गर्यो यो सार्वजनिक निकायले भन्नुपर्छ, दिनपर्ने सूचना हो भने यो सूचना निजलाई देऊ भन्नुपर्छ, र दिएन भने ऐनमै व्यवस्था छ, दिनको 250 रुपियाँ जरिवाना हुन्छ, 10,000 25,000 जरिवाना हुन्छ. त्यो गर्नुपर्छ भनेको यो दण्डहीनताको अवस्थालाई प्रवर्धन गरेर सूचनाको कारवाही गर्ने प्रक्रियालाई उल्ट्याएर अहिले कानुनको शासन सूचना आयोगले मारेछ. यो कुरा ल्याइदिनु भयो राजुजीले, धेरै धेरै धन्यवाद. अब कानुनको शासनका वकालतकर्ताहरूलाई मेरो आग्रह के छ भने यो मुद्दामा तपाईँहरू लडिदिनुहोस्। कानुनको शासन यहाँ मरियो, त्यसले सूचनाको हक मार्यो र त्यसले समग्रमा कानुनको शासनलाई घात गर्यो, यो लडिदिनुहोस्। प्रदीपजीले भन्नुभएका सबै कुराहरू यसमै समेटियो होला, पब्लिक इन्ट्रेस्टको भ्रष्टाचार विरुद्ध बाहिर ल्याउन मन लाग्छ, अन्याय भएको कुरा बाहिर ल्याउन मन लाग्छ, पब्लिक सर्भिस ठिक नभएकोमा लाग्नु लाग्छ। एउटा अभियन्ता हो, सूचना मागेर त्यो तथ्य बाहिर ल्याउनलाई प्रयत्न गर्छ, तर उसलाई घन्टौँ महिनौँ वर्षौँ मुद्दामा झेलेर बस्ने फुर्सद पक्कै हुँदैन। एउटा सचेत नागरिकले गर्छ, नगरजी के भयो सूचनाको हक भनेर चाहिँ यो काम नगर्ने बाघ रहेछ भन्छ, त्यो मान्छे नखाने बाघ रहेछ अथवा केही शिकार नगर्ने बाघ रहेछ भनेपछि के भयो भने त्यो त कागजको बाघ हो, कागजको बाघ भएको छ अहिले सूचनाको हकलाई बनाइएको छ। सूचनाको हक वास्तवमा बाघै हो तर त्यसलाई कागजको बाघ बनाइयो। यसबाट समाधान ल्याउनु पनि हामीले विषयगत रूपमा लड्नुपर्ने अवस्था छ, त्यसको लागि लागौँ म अनुरोध गर्छु। तपाईँले भने जस्तै आकाशको तारा नै भएको छ, यो आकाशको तारालाई यथार्थको तारामा बदल्नुपर्छ। तर भएकै छैन त होइन नि, हामीले थुप्रै केसहरू छ नि त लाग्नु पर्दो रहेछ। अब कोही हामी यहाँ अभियन्ताहरू भन्ने छन् नि त, अहिले भ्रष्टाचार विरुद्ध अभियन्ता 101 निस्किया छन्, सुशासनका अभियन्ता 101 निस्किया छन्, अरू धेरै अभियन्ता समाजमा अहिले हात देख्छु, तर खास काम गर्ने अभियन्ता देखाएको छैन, भाषण गर्ने अभियन्ता मात्रै देखाएको छु। यी सबै भाषणकर्ता अभियन्ताहरूलाई मैले भनिसकेँ, हेर्नुहोस् यो टुल्स युज गरौँ न, यो तथ्य मागौँ, यो फाइल मागौँ, यो डाटा ल्याउँ, यो एनालिसिस गरौँ, अनि प्रमाण जुटाएर क्याम्पेन गरौँ, कोही गर्दैन सब भाषणबाजहरू, भाषणबाज गरेर समाधान सम्भव छैन। यसले चाहिँ रियल आजको प्रब्लम डेमोक्रेसीको समस्या, विकास अविकासको समस्या, भ्रष्टाचारको समस्या, विधितिको समस्या, अन्यायको समस्या, सारा समस्या, कुसंस्कारको समस्या समाधानका लागि लड्ने हतियार हो यो। बोकौँ बोकौँ नछोडौँ। अब जहाँसम्म सूचनाको हकले के दियो भने, सूचनामा पत्रकारको र सञ्चार माध्यमको मात्रै एक्सेस दिएन, यसले आम मान्छेलाई तपाईँलाई बराबर एक्सेस दियो, तपाईँलाई सूचनामा पहुँच दियो। राइट टु इन्फर्मेसन इज द पावर अफ द कमन सिटिजन, इट्स अ नट अ टुल्स अफ द जर्नलिस्ट। यो कुरा तपाईँहरूले बुझ्नुपर्छ। जर्नलिस्टहरूले आफ्नो इन्भेस्टिगेटिभ जर्नलिजमलाई प्रयोग गर्छन् फर द आफ्नो क्रेडिबिलिटी बढाउनुको लागि, आफ्नो इन्फर्मेसन पाउनलाई, तर उनीहरूले अलवेज आम पब्लिकको हितमा नै त्यो गरिदिइरहन्छन्, र उनले गरिदिनुपर्छ भनेर तपाईँ सिटिजन ठान्नुहुन्छ भने तपाईँ अधिकार विहीनै भइरहनुहुन्छ। द्याट यु हेभ टु डिमान्ड, यु हेभ टु सिक इन्फर्मेसन, यु हेभ टु रिसिभ इन्फर्मेसन, यु हेभ टु एनालाइज इन्फर्मेसन, एन्ड यु हेभ टु मेक द क्याम्पेन एगेन्स्ट द एभ्रिथिङ। अब ड्यु रेस्पेक्ट अफ द डाक्टर तिमल सिन्हा, डाक्टर तिमल सिन्हाले भन्नुभयो भने एउटा असल संस्कारको कुरा, संस्कृतिको कुरा हो। म नरेश दाईसँग नजिक छु यो कुरामा कि द्याट्स ट्रु, सो कल्ड एसियन भ्यालुज अथवा सो कल्ड हाम्रो ट्रेडिसनल भ्यालुज भनेर हामी चाहिँ अथोरिटेरियन माइन्डसेटलाई र यो सामन्ती माइन्डसेटलाई, नेपालमा चाहिँ एउटा सबभन्दा ठुलो माइन्डसेट के छ भने, मलाई अन्याय पऱ्यो अर्काले लडिदिनुपर्ने, मलाई विकास चाहियो अर्काले ल्याइदिनुपर्ने, मलाई यहाँ समस्या पऱ्यो उपभोक्ता मलाई यहाँ ठगिरहेको छ चामल बेचिरहेको छ अर्काले उपभोक्ता संस्थाले लडिदिनुपर्ने, त्यो एनजिओले लडिदिनुपर्ने अर्काले लडिदिनुपर्ने, नेपालीहरू आफू नलड्ने यो निष्क्रिय सोसाइटी छ, अर्काले गरिदिनुपर्ने, त्यो सोसाइटीको बहानाबाजीमा चाहिँ हामी के छ त भन्दा, हामी आफै एउटा जीवन्त सक्रिय नागरिक भूमिका खेल्दैनौँ। र अनि संस्कार र भ्यालुजको कुरा गऱ्यौँ भने, त्यो जुन एउटा बोनाफाइट लडाकु नागरिक चाहिन्छ नि डेमोक्रेसीको लागि, त्यो हुँदैन नेपालमा। किन लडाकु नागरिक छैन, एउटा चर्को आन्दोलन चलाइदियो मान्छे वारेर सडक आउँछ, त्यसपछि हराउँछ। एक्टिभ सिटिजनरी नै हाम्रो डेमोक्रेसीको लागि सबभन्दा ठुलो चुनौती हो, र हाम्रो चाहिँ अल्छीपन र भाग्यवाद नै हाम्रो चाहिँ ऐजोरु हो। त्यो ऐजोरुको विरुद्ध लड्न चाहिँ हरेकले सूचना खोज्नु पऱ्यो, हरेकले पारदर्शिता खोज्नु पऱ्यो, हरेकले सक्रियता र अग्रसरता लिनु पऱ्यो, अनि मात्रै डेमोक्रेसी भनेको जनताले धेरै ठुलो मूल्य चुक्ता गरेर मात्रै इन्जोय गर्ने व्यवस्था, त्यस कारण यसका लागि मूल्य तिर्न चाहिँ अगाडि आउनुपर्छ।
अब कानुनी शासन र सूचनाको हकको यो बहसलाई निष्कर्ष दिँदै हुनुहुन्छ सेन्टर फर रुल अफ ल का अध्यक्ष एवं वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरे।
सबभन्दा पहिला मित्रले उठाउनु भएको क्वेसन, ड्यु प्रोसेस अफ ल, तपाईँलाई एकदम ठिक उठाइदिनु, मलाई मनमा लागिरहन्थ्यो रुल अफ ल का प्रिन्सिपलहरूको बारेमा डिस्कोर्स चलाइरहँदाखेरि यो ड्यु प्रोसेस अफ ल भनेर जोडिँदो रहेछ। मैले यो प्रसङ्ग आज किन जोडेको भने, यो अमेरिकन प्र्याक्टिसमा ड्यु प्रोसेस अफ ललाई चाहिँ रुल अफ ल का प्रिन्सिपलको अभिन्न अङ्ग मानिन्छ। यसको पछाडि के रहेछ भने, अहिले भनिरहेका सिद्धान्त सुप्रिमेसी अफ ल, जुडिसियल इन्डिपेन्डेन्सी, सेपरेसन अफ पावर, इक्वलिटी बिफोर, यो भनिरहँदा यी सबै सारवान कुराहरू हुन्। यी सारवान प्रिन्सिपलहरू कन्स्टिट्युसन र लमा ग्यारेन्टी गरेर राखिरहँदा यी आफै प्रचलनमा आउँदैन। जब नागरिक यो ग्यारेन्टी अधिकारको प्रचलन र इन्फोर्समेन्टमा जान्छ, माग गर्न जान्छ, त्यहाँ चाहिँ प्रोसिड्युरल ड्यु प्रोसेसका नेचुरल जस्टिसका प्रिन्सिपलहरू फलो गर्नु भएन भने, अथवा ड्यु प्रोसेस अफ ल का स्टेप्सहरू फलो गर्नु भएन भने रुल अफ ल का प्रिन्सिपलहरू मर्छन्, प्र्याक्टिस एकदम राम्रोसँग चल्छ। ड्यु प्रोसेस अफ ललाई नै यो रुल अफ लको एउटा प्रिन्सिपलको रूपमा मानिन्छ। अदालतमा त कसैलाई नागरिकलाई आफ्नो हक अथवा अधिकारको प्रचलन गर्न जाँदाखेरि सूचना दिनुपर्ने अर्कोलाई, प्रमाणका सङ्कलनका कुराहरू होलान्, नेचुरल जस्टिसका अरू कुरा होलान्, यो कुराहरू उल्लङ्घन गरियो भनेदेखि रुल अफ लका प्रिन्सिपल मर्छन् भनेर एउटा थप गरे हुनाले यो कुरा मैले यसमा जोड्न चाहेँ। हामीले आगामी दिनहरूमा पनि यसलाई कन्टिन्यू गरिरहँदाखेरि ड्यु प्रोसेस अफ ल अर्थात् प्रोसिडुरल ड्यु प्रोसेस हो पनि रुल अफ लको एउटा अभिन्न अङ्ग हो भनेर मान्नुपर्छ भन्ने एउटा डिस्कोर्स मैले छोडेको, त्यसैले मैले जोडेको। अब जिस्टमा के छ भने यो कल्चर अफ इम्प्युनिटीको अन्त्य गर्नका निमित्त यो कल्चर अफ ल अभाइडिङको प्रिन्सिपललाई डेभलप गर्नु जरुरी छ। सारभूत रूपमा कन्स्टिट्युसन र ऐनमा रुल अफ लका प्रिन्सिपलहरू छन् भने त्यसलाई कार्यान्वयन राम्रोसँग गरौँ, छैन भनेदेखि प्रिन्सिपलहरूमा के ल्याकुनेज छन् सुधार गर्दै जानुपर्छ भन्ने निचोड भयो। त्यसभन्दा अन्तिममा के आयो भने रुल अफ लको निमित्त लडिरहने, ताराजीले नै भन्नु लडिरहने धेरै केसहरू लडिरहँदाखेरि त्यसमा साथ दिने आवाजमा आवाज थप्नुपर्छ भनिरहँदाखेरि म एउटा के कमिटमेन्ट गर्छु भने हामी सेन्टर फर रुल अफ लका तर्फबाट कानुनी शासनको पक्षमा त्यसको कार्यान्वयन क्रममा राज्यसँग वा राज्यका निकायसँग वा कुनै पनि व्यक्तिका विरुद्धमा वा कुनै पनि विकृतिका विरुद्धमा रुल अफ ल जोडिएको विषय छ भने हामीलाई इन्फर्म गर्नुहोस्, हामी तपाईँलाई साथको साथमा रहनेछौँ।
तपाईँलाई सूचनाको हक र कानुनी शासन विषयमा यो बहसको दोस्रो श्रृङ्खला कस्तो लाग्यो? केही सल्लाह सुझाव तथा जिज्ञासा भए फ्रिडम फोरमको टेलिफोन नम्बर 01410 2022 तथा इमेल मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।